أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين وصلى الله على محمد وآله الطيبين الطاهرين المعصومين. ہم نے گزشتہ درس میں ہدف زندگی کے موضوع سے جو کچھ بیان کیا اس کا خلاصہ یہ ہے کہ جناب استاد شہید مطہری رحمۃ اللہ علیہ یہاں سے شروع کرتے ہیں کہ انسان کی خلقت کا ہدف کیا ہے، انسان کی زندگی کا ہدف کیا ہے، اور بعد میں فرماتے ہیں اگر اسلامی نگاہ سے ہم یہ بحث کرنا چاہیں تو سوال کو یوں بھی پیش کیا جا سکتا ہے کہ انبیاء کی بعثت کا ہدف کیا ہے. اور پھر انہوں نے بیان فرمایا تھا کہ یہ تینوں سوال کہ انسان کی خلقت کا کیا ہدف ہے، انسان کی زندگی کا کیا ہدف ہے، انبیاء کی بعثت کا کیا ہدف ہے، یہ انسان کی معرفت، انسان کی حقیقت کے ساتھ تعلق رکھتے ہیں. انسان کے اندر کون کون سی صلاحیات اللہ نے رکھ دی ہیں تاکہ ان صلاحیات کو استعمال کرتے ہوئے انسان ایک ہدف تک پہنچے، یہ انسان کی اپنی معرفت تک محدود ہے. جتنی معرفت ہوگی اس کے مطابق ہدف بھی آگے بلندتر ہوگا. استاد مطہری رحمۃ اللہ نے فرمایا تھا کہ انسان کی زندگی کا بطور کلی ہم کہہ سکتے ہیں کہ ہدف ایک ہی ہے کہ انسان سعادت مند بن جائے، سعادت تک پہنچ جائے. پھر دوسرے درس میں ہم نے بیان کیا کہ انسان کی زندگی میں جو سعادت کا کلمہ آیا ہے اس سعادت کا معنی کیا ہے. ہم نے تین نظریے پیش کیے تھے. پہلا نظریہ یہ تھا کہ انسان کی زندگی میں سعادت کا معنی یہ ہے کہ انسان علم اور ارادے میں مضبوط ہو جائے. دوسرا نظریہ یہ تھا کہ انسان مادی وسائل کو استعمال کرتے ہوئے خوشحال ترین زندگی گزارے، اس کو سعادت کہتے ہیں. اور تیسرا نظریہ جو شہید مطہری رحمۃ اللہ نے قبول کیا، جو کہ قرآن کا نظریہ ہے، وہ یہ ہے کہ انسان کی زندگی کا ہدف اللہ کی عبادت کرنا ہے. اب عبادت کے بارے میں ایک وضاحت تھی جو ناب شہید مطہری رحمۃ اللہ نے بیان فرمائی کہ عبادت کا مطلب فقط یہ نماز اور روزہ نہیں ہے، بلکہ عبادت کا مطلب ہے انسان اپنی زندگی کو ایک ایسا منظم کرے کہ انسان کی زندگی میں فقط خدا ہو، انسان خدا محور بن جائے. قرآن کی توحیدی فکر فقط ایک نظریے کی حد تک محدود نہیں ہے کہ اس کو وحدہ لا شریک مانے اور ہم واحد بن گئے. نہ، انسان اسلام کی جو توحیدی فکر ہے وہ انسان کی زندگی میں قابل اجرا ہے. عملی طور پر قرآن انسان کو موحد بنانا چاہتا ہے. ہم نے آیت پڑھی تھی وجہت وجہ للذی فطر السماوات والارض، حضرت ابراہیم علیہ السلام فرماتے ہیں میں نے اپنے سارے کا سارا اخلاص، اپنی زندگی اللہ کے لیے مختص کر دی. ان صلاتی و نسکی و محیای و مماتی للہ رب العالمین، میری زندگی کا ہر ہر کام، ہر حرکت، ہر سکون اللہ کے لیے ہے. یہ قرآن کی توحیدی فکر تھی. اور پھر قیامت کے بارے میں جناب استاد شہید مطہری نے یہ بیان فرمایا ہے کہ قیامت، اگر قیامت کے مسئلے کو نگاہ کی جائے تو یہ عالم، یہ دنیا اس کے لیے ایک مقدمہ قرار پاتی ہے، لیکن قرآن نے جو بیان فرمایا ہے وہ بیان فرمایا ہے کہ قیامت کا وجود دلیل ہے اس بات کی کہ یہ عالم عبث نہیں ہے. عبس کس کو کہتے ہیں؟ عبس ایک بیہودہ چیز جو بغیر حکمت کے خلق کر دی گئی ہو، بغیر حکمت کے وجود میں آ گئی ہے، اس کو عبس کہتے ہیں. اللہ نے قرآن میں فرمایا ہے کہ ہم نے تمہیں عبس خلق نہیں کیا. اف حسیب تم انما خلقناکم عبسا، آیا تمہیں یہ گمان ہے کہ ہم نے عبس خلق کیا؟ حاشا وکلا، ہم نے تمہیں عبس خلق نہیں کیا. تمہارا ایک ہدف ہے. وہ آگے خود فرماتا ہے وانکم الینا لا ترجعون، تمہارا یہ گمان ہے کہ میری طرف پلٹ کر نہیں آؤ گے. اگر منطق کی زبان میں دیکھا جائے تو اللہ نے قیامت کے وجود کو اس عالم کی حقانیت پر دلیل کے طور پر پیش کیا ہے. اور پھر انبیاء علیہ الصلوۃ والسلام اللہ نے مبعوث فرمائے تاکہ انسان کو لیخرج من الظلمات الی النور، ظلمات سے نور ایمان کی طرف لے آئیں. یا دوسرا ہدف یہ تھا کہ عدالت اجتماعی قائم کریں. عدالت اجتماعی پر ہمارا آخری درس ختم ہوا تھا، اور ہم نے عدالت اجتماعی سورہ مبارکہ حدید کی ایک آیت سے ثابت کی تھی کہ اللہ تعالیٰ فرماتا ہے ہم نے اپنے انبیاء کو نشانیوں کے ساتھ بھیجا اور ساتھ کتاب اور پیمانۂ حق نازل کیا تاکہ لوگ عدالت قائم کر سکیں. سوال یہ پیش آیا تھا کہ آیا انبیاء علیہ الصلاۃ والسلام کا وہ پہلا ہدف کہ عبادت کی طرف پکاریں، اور دوسرا ہدف جو قرآن نے بیان فرمایا ہے कि ले यकूम अन्नास बिलकिस्त, ताकि लोग अदालत कायम करें, आया ये आपस में साजगार हैं या नहीं हैं, आया अम्बिया के दो हदफ़ हैं या एक हदफ़ है। एक नज़रिया हमने पेश किया था, एक नज़रिया था कि कहते हैं कि असली हदफ अदालत इज्तमाई कायम करना है, और उस अदालत इज्तमाई कायम करने के लिए हम मजबूर हैं कि अल्लाह की मार्फत भी हासिल करें। अल्लाह की मार्फत कैसे हासिल करें? कहते हैं क्योंकि आदिलाना निज़ाम अगर कायम करना है, अदालत इज्तमाई कायम करनी है, तो एक आदिलाना कानून होना चाहिए, और आदिलाना कानून फ़कत अल्लाह वहदहू ला शरीक वाज कर सकता है, कोई इंसान वाज नहीं कर सकता। हमने दो दलीलें पेश की थी। अब आया मुमकिन है कि इन दोनों को हदफ असली करार दें कि अम्बिया आए तक इन दो हदफ तक पहुँच जाएँ, या नामुमकिन नहीं है कि एक हदफ असली हो और दूसरे को हम उसका मुकदमा करार दें? इसी तरह कुरान में मसलन अल्लाह ताला ने फरमाया कदफुलहा मन ज़क्काहा व कद ख़ाबा मन दस्साहा, कि जिसने तज़किए नफ्स किया वो कामयाब हो गया, जिसने उसको तज़किए नफ्स की तरफ ना गया वो नाकाम और नामुराद हो गया। आया कुरान जो ऐसे मसाइल पेश किए हैं, आया ये इंसान की ज़िंदगी का असली हदफ हैं या ना इनका एक असली हदफ कुछ और है, ये उस असली हदफ के इर्द गिर्द घूमते हैं? यकीनन उस्ताद मुतहरी रहमतुल्लाह की नज़र में, जो कि कुरान की निगाह है, असली हदफ मारफत खुदा है। तज़किया नफ्स हो या इबादत का मरहला हो या कोई भी काम हो जो कुरान में मतरा हुआ है, वो फ़कत और फ़कत अल्लाह की मारफत हासिल करने के लिए। जनाब उस्ताद मुतहरी रहमतुल्लाह बयान फरमाते हैं कि हमारे पास तीन नज़रिए मौजूद हैं। पहला नज़रिया वही कि अदालत इज्तमाई पहला असली हदफ है और मारफत खुदा उसके लिए हमें ज़रूरत है, यानी वो मुकदमा है और अदालत इज्तमाई असली हदफ है। दूसरा नज़रिया यह है कि ना मारफत खुदा असली हदफ है, अदालत इज्तमाई मुकदमा है। और तीसरा नज़रिया यह है कि ये दोनों असली हदफ हैं। उस्ताद शहीद मुतहरी रहमतुल्लाह फरमाते हैं कि इस्लाम जो कि तौहीद का मकतब है, मुवाहिद मज़हब है, इंसान को मुवाहिद बनाना चाहता है, वो कभी दोईयत कबूल नहीं कर सकता। यूँ नहीं कह सकते कि इंसान का हदफ अदालत इज्तमाई कायम करना भी है और अल्लाह की इबादत करना भी है, ना, बल्कि असली हदफ मारफत खुदा को हासिल करना है और अदालत इज्तमाई उस मारफत खुदा तक पहुँचने के लिए एक वसीला है, एक रास्ता है। क्योंकि जब तक मुआशरे में अदालत नहीं होगी, एक इंसान अपने उस हदफ तक पहुँचने में कामयाब नहीं हो सकता। जब तक मुआशरे में जुल्म होगा, बर्बरियत होगी, उस वक्त तक इंसान मारफत खुदा कभी हासिल नहीं कर सकता। बस कुरान कहता है मेरा असली हदफ वो मारफत खुदा है, मारफत परवरदिगार है, तुम अदालत इज्तमाई कायम करें या आप अदालत फर्दी कायम करें, आप इबादत करें, पढ़ें, दफ्तर में जाएं, जो कुछ करें वो वहदहू ला शरीक की ज़ात के लिए करें। वजह तो वजह लजी फ़तर समावात वल अर्ज़ होना चाहिए, इन सलात व नुसुकी व महया व मात लिल्लाह रब्बिल आलमीन होना चाहिए, कि असली हदफ वो परवरदिगार है। हमारी ज़िंदगी का हर काम, चाहे वो अदालत इज्तमाई हो या कोई फर्दी और इज्तमाई काम और हो, वो फ़कत अल्लाह की ज़ात के लिए होना चाहिए। और कुरान ने यह भी बयान फरमा दिया है कि इंसान की सआदत फ़कत और फ़कत ज़िक्र खुदाबंदी में है। अल्लाह ताला कुरान में फरमाता है अऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम बिस्मिल्लाहिर्रहमानिर्रहीम अला बिज़िक्रिल्लाहि तत्मइन्नुल क़ुलूब, अल्लाह के ज़िक्र के साथ क़ुलूब को इत्मीनान मिलता है। अगर क़ुलूब मुतमईन करना चाहते हैं और अगर अल्लाह तक पहुंचना चाहते हैं, तो ज़िक्र खुदा में मशगूल रहें। हत्ता के नमाज को भी बयान फरमाया कि मसलाता लिज़िक्री, नमाज भी कायम करो मेरे ज़िक्र के लिए, ताकि तुम्हारी ज़िंदगी में महवरियत खुदा के पास रहे। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।